रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज
कर्णाली सरकारले बाढी पीडितलाई अबको एक हप्ताभित्र पहिलो चरणको राहत वितरण गर्ने 514 घर परिवारले राहत पाउने
सरकारवालासँग छलफल गरेर मात्र मिडिया काउन्सिल विधेयक ल्याउन पत्रकार महासंघको माग सुर्खेतका पत्रकार पनि आन्दोलनमा उत्रे
डोल्पाका यार्सा पाटनमा यार्सा गुम्बाको अवैध चोरी निकासी रोक्नका लागि सुरक्षाकर्मी र स्थानीय युवाको सामूहिक गस्ती सुरु
र सुर्खेतको वीरेन्द्रनगरमा जिल्ला स्तरीय उपराष्ट्रपति चिल्ड्रेन्स गेम सुरु आउँदो 21 गतेबाट अन्तर विद्यालय स्तरीय छात्र छात्रा फुटबल हुने हिमाल पहाड तराई कोही छैनन् पराई बिहानको भेरी खबरबाट नवराज रेग्मी र मधुबन विशीको नमस्कार तपाईँ हामीलाई रेडियो भेरी .com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ अब खबर विस्तारमा कर्णाली प्रदेश सरकारले पहिलो चरणमा 514 घर परिवारका बाढी पीडितलाई राहत प्रदान गर्ने भएको छ हिजो बसेको उच्चस्तरीय बाढी पीडित समस्या समाधान समितिको बैठकले अबको एक हप्ताभित्रै पहिलो चरणको राहत वितरण गर्ने निर्णय गरेको हो प्रति परिवार 1,50,000 रुपियाँको दरले राहत प्रदान गर्ने तयारी गरेको समितिका सदस्य खड्ग विकले बताउनुभयो विक्रम सम्बत 2071 साल साउनमा गएको बाढी का कारण सुर्खेतमा करिब 1,000 भन्दा बढी घर परिवार विस्थापित भएका थिए सुर्खेतको ब्राहताल पञ्चपुरी र वीरेन्द्रनगर लगायतका नागरिक बढी बाढीबाट प्रभावित भएपछि सुर्खेतका विभिन्न ठाउँमा अहिले अस्थायी शिविर बनाएर बस्दै आएका छन् करिब 5 वर्षसम्म राहतको आशामा बसेका उनीहरू पहिलो चरणमा कर्णाली प्रदेश सरकारको तर्फबाट 1,50,000 रुपियाँ प्राप्त गर्ने भएका छन् गत चैत 27 गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्री परिषदको बैठकले बाढी पीडित प्रति परिवार लाखको दरले राहत प्रदान गर्ने निर्णय गरेको थियो अबको एक हप्ताभित्रै 514 घर परिवारले बाढी पीडित राहत प्रदान गर्ने उच्चस्तरीय समितिका समाधान समितिका सदस्य विकले बताउनुभयो उहाँका अनुसार जग्गा भएका र घर मात्रै बनाउनु पर्ने 514 घर परिवारलाई तत्कालै पहिलो किस्ता बराबर 1,50,000 रुपियाँ बिना शर्त प्रदान गरिने बताउनुभयो
डोल्पाका यार्सा पाटनमा यार्सा गुम्बाको अवैध चोरी निकासी रोक्नका लागि सुरक्षाकर्मी र स्थानीय युवाको सामूहिक गस्ती थालिएको छ बहुमूल्य जडीबुटी यार्सा गुम्बाको सङ्कलन समय नजिकिएसँगै अवैध चोरी निकासी रोक्नका लागि सुरक्षाकर्मी र स्थानीय युवाको सामूहिक गस्ती सुरु गरिएको हो पाटनमा हुने अवैध तस्करी रोक्नका लागि नेपाली सेना सशस्त्र प्रहरी नेपाल प्रहरी खटाइएको छ निकुञ्जभित्र पर्ने यार्सा पाटनमा गस्तीका लागि नेपाली सेना खटाइएको सेफ फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जनाएको छ आउँदो 13 गतेबाट यार्सा गुम्बा सङ्कलनका लागि यार्सा पाटन खुला गर्ने निर्णय भएकाले यसअघि अवैध रूपमा पाटन छिन्ने जो कोहीलाई सेनाको सुरक्षा गस्तीले पक्राउ गर्ने निकुञ्जले जनाएको छ निकुञ्ज क्षेत्रभित्र पर्ने झोपफा भाङका सागबारी कुनासा लगायतका यार्सा पाटनमा सेनाले गस्ती थालेको छ ठुलीबेरी नगरपालिका अन्तर्गतका माझफाल थरगाउँ दुर्गाउँ तालीमा पर्ने विभिन्न यार्सा पाटनमा सुरक्षा व्यवस्था कडाई पारिएको छ डोल्पाका साथै छिमेकी जिल्ला रुकुम जाजरकोट जुम्ला मुगुमा पनि यार्सा गुम्बा सङ्कलनका लागि 20,000 डोल्पाका यार्सा पाटनमा पुग्ने गर्दछन्
आम सञ्चार माध्यमलाई अनावश्यक नियन्त्रण गर्ने सरकारले मिडिया काउन्सिल विधेयक ल्याउन खोजेको भन्दै सुर्खेतमा पत्रकारहरू आन्दोलनमा उत्रेका छन् यसै क्रममा सुर्खेतका सम्पूर्ण पत्रकारहरूले हिजो आफ्नो कार्यकक्षमा कालो पट्टी लगाएर काम गरेका छन् नेपाल पत्रकार महासंघ सुर्खेतले भोलि जेठ 3 गते प्रदेश संसद बाहिर संचार साधन सहित प्रदर्शन गर्ने कार्यक्रम रहेको भन्दै एकीबद्धता जनाउन आग्रह समेत गरेको छ। मीडिया काउन्सिल विधेयकको प्रेस स्वतन्त्रता विरोधी प्रावधानका विरुद्ध महासंघले देशव्यापी विरोध कार्यक्रम गरेको छ। नेपाल पत्रकार महासंघले सरकारले हालै संसदमा दर्ता गरेको मीडिया काउन्सिल विधेयक सरकारवालासँग छलफल गरेर मात्र ल्याउन माग गरेको छ। प्रेस काउन्सिल पत्रकार महासंघ जस्ता सरकारवाला पक्षसँग छलफल र सहमति बिना विधेयक दर्ता गरेको भन्दै महासंघले आपत्ति जनाएको छ। महासंघले 10 लाख सम्मको जरिवाना राखेर स्वतन्त्र मीडियामाथि कु गर्न खोजेको आशंका भएको भन्दै प्रेस स्वतन्त्रता विरोधी बुद्धालाई हटाउन माग समेत गरेको छ।
आम संचार माध्यमलाई अनावश्यक नियन्त्रण गर्ने सरकारले मीडिया काउन्सिल विधेयक ल्याउन खोजेको भन्दै सुर्खेत सहित देशभर पत्रकारहरू आन्दोलनमा उत्रेका छन्। नेपाल पत्रकार महासंघले मीडिया काउन्सिल विधेयकको प्रेस स्वतन्त्रता विरोधी प्रावधानका विरुद्ध चरणबद्ध आन्दोलन थालेको छ। यसै सन्दर्भमा सहकर्मी सविता जीसीले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाललाई महासंघको आन्दोलन के का लागि भनी सोध्नु भएको छ।
नेपाल सरकारले चाहिँ वैशाख 26 गते नेपाल मिडिया काउन्सिल सम्बन्धी जुन विधेयक ल्यायो त्यो विधेयकमा भएका प्रावधानहरू जुन धेरै स्वतन्त्रताको विपरीत छन्, संविधानको प्रतिकूल छन्, त्यसको खारेजीको लागि त्यो विधेयक फिर्ता गर्नको लागि पत्रकार महासंघले चाहिँ आन्दोलन गरिरहेका छन्।
कुन कुन विषयमा महासंघको आपत्ति हो त?
वास्तवमा यो जुन विधेयक छ विधेयकको गठन प्रक्रियामै एउटा चाहिँ निय देखिन्छ होइन। यो जुन मिडिया काउन्सिल विधेयक छ यो मिडिया काउन्सिललाई सरकारले आफ्नो मार्फत राख्ने राखेको देखिन्छ। वास्तवमा प्रेस काउन्सिल जुन अहिले विद्यमान छ प्रेस काउन्सिल केही हदसम्म स्वतन्त्र अथवा स्वायत्त निकायको रूपमा थियो तर मिडिया काउन्सिललाई सरकारले चाहिँ नितान्त आफ्नो कार्यपालिकाको माथ राख्ने एउटा चाहिँ संस्थाको रूपमा स्थापना गर्न खोज्यो। त्यस कारणले गर्दा यसको चाहिँ गठन प्रक्रिया यसको स्वरूप यसको चाहिँ जुन प्रकृति छ त्यसमै पत्रकार महासंघको आपत्ति छ। मिडियालाई अथवा प्रेसलाई नियमन गर्ने मिडियालाई त्यस्तो संस्था चाहिँ एकदम स्वायत्त हुनुपर्छ त्यसलाई चाहिँ कार्यपालिका माथ राख्नु हुँदैन भन्ने पत्रकार महासंघ स्पष्ट धारणा हो। तर यो मिडिया काउन्सिल जसरी जन्मिँदैछ त्यो चाहिँ एउटा कार्यपालिकाको त्यसको मन्त्रालयको एउटा अङ्गको रूपमा स्थापना गर्न खोजेको छ। किनभने यसको अध्यक्षदेखि लिएर सदस्यहरूको नियुक्ति प्रक्रिया छ त्यो भनेको सरकारको मन्त्रालयले नियुक्त गर्ने प्रावधान राखिएको छ। अध्यक्षको नियुक्तिको लागि समेत अध्यक्षता प्रविधि मन्त्रालयको सचिवको समन्वयकतामा एउटा समिति गठन गर्ने त्यो समितिले गरेको सिफारिसको आधारमा 15 वर्ष पुगेको कानुन अथवा पत्रकार क्षेत्रको व्यक्तिलाई अध्यक्ष नियुक्त गर्ने भनेको छ। त्यसै गरी 6 जना सदस्य जुन नियुक्त गर्छ त्यो पनि मन्त्रालयले सिफारिस गरेर सरकारले नियुक्त गर्ने प्रावधान राखेको छ। यसबाट मात्रै पत्रकार महासंघको अध्यक्षलाई मात्रै पदम सदस्यको रूपमा राखेको यसबाट के देखिन्छ भने सरकारले मनोनित गरेको सरकारले नियुक्त गरेको व्यक्तिहरूको एउटा पदाधिकारीहरू भएको संस्थाले त्यसको चाहिँ कसरी नियमन गर्छ कसरी त्यो स्वायत्त संस्था हुन सक्छ भन्ने चाहिँ हो। 72 सालमा काठमाडौँ समन्वयकत्वको समितिले त्यति बेला संविधान प्रतिनिधि सभाको सभामुखको समन्वयकत्वमा जिल्ला प्रविधि मन्त्री समेत रहेको एउटा समिति गठन गरेर समितिले सिफारिस गरेको आधारमा चाहिँ मिडिया काउन्सिल गठन गर्ने भनेर सिफारिस गरेको थियो। त्यसलाई तत्कालीन एक नेकपा एमएलएका अध्यक्ष अहिले चाहिँ प्रधानमन्त्री हुनुहुन्छ उहाँले चाहिँ समेत त्यो कार्यान्वयन गर्ने यो प्रावधानलाई हामीले चाहिँ ऐनको रूपमा ल्याउने भन्ने चाहिँ प्रतिबद्ध व्यक्त गर्नुभएको थियो। त्यसलाई समेत कुल्केर चाहिँ अहिले सरकार मात्र मन्त्रालयको सचिवको सिफारिसको आधारमा चाहिँ मिडिया काउन्सिल गठन गर्ने भने एकदम निन्दनीय हो।
तर सरकारले त प्रेसलाई नियन्त्रण नभई व्यवस्थित र नियमन गर्न मात्र खोजिएको बताएको छ नि।
अनि त्यसो भए त पहिला स्वायत्त हुनुपर्ने संस्था नियमन गरोस् व्यवस्थित गरोस्। हामीले पत्रकारितालाई नियमन गर्नु हुँदैन व्यवस्थापन गर्नु हुँदैन यसलाई चाहिँ सुधार्नु हुँदैन भन्ने हाम्रो पत्रकार महासंघको धारणा होइन। तर यसको लागि त सरकारले त्यस्तै विश्वसनीय संस्था त्यस्तै चाहिँ सबैले भरोसा गर्न सक्ने एउटा चाहिँ स्वतन्त्र एउटा स्वायत्त निकायको रूपमा गठन गर्न पऱ्यो नि त। त्यसको लागि त यदि त्यसरी यसरी जुन जसरी गठन हुँदैछ यसरी गठन हुन्छ भने त सिधै मन्त्रालयले नियमन गरेर भइहाल्यो नि मन्त्रालयले व्यवस्थापन गरेर भइहाल्यो नि। ठिक छ नियमन गरोस् नियमन सरकारले गर्ने होइन स्वायत्त संस्थाले गर्ने होइन त्यो चाहिँ स्वतन्त्र संस्थाले गर्ने हो। त्यसको त्यसको रूप पनि स्वतन्त्र स्वायत्त हुनुपर्छ न कि सरकारले आफ्नो मन्त्रालयको मातहतको एउटा चाहिँ मातहतको निकायबाट चाहिँ नियमन गरेर हुँदैन।
स्वतन्त्रताका नाममा प्रेसलाई मनपरी गर्ने छुट छ त?
त्यो त छैन त्यो त छ कसैले भन्दैन पत्रकार महासंघले पनि भन्दैन पत्रकारले पनि भन्दैन त्यस्तो भएको पनि छैन र कदा कदा हुन्छ भने पनि त्यसलाई चाहिँ सरकारले चाहिँ त्यसलाई चाहिँ आफै सुधार्नुपर्छ होइन। पत्रकार महासंघ एउटा चाहिँ छात्र संस्था हो पत्रकार महासंघले विभिन्न यस्ता स्वतन्त्रतामा स्वतन्त्रता हुने होइन स्वतन्त्रतामा मनपरी हुने कुरालाई चाहिँ ध्यान आकर्षण भएको छ पत्रकार महासंघ पनि। पत्रकार महासंघले विभिन्न फोरमहरूमा विभिन्न कार्यक्रममा चाहिँ यसलाई चाहिँ गम्भीरतापूर्वक लिन्छ त्यसको लागि आचार संहिता कार्यान्वयन कुराहरू आचार संहितालाई परिपालन गर्ने कुराहरूमा चाहिँ पत्रकार मार्फत अन्जन किसिमको अभियान त लागि छ नि त होइन। फेरि पत्रकार मार्फत यसको विरुद्ध स्वतन्त्रता उनीहरूमा चाहिँ सुनिल पत्रकारले मन परिचय पत्रकारका पेसालाई विकृत विषय गति छन् त्यसलाई चाहिँ झाँगेर दिनुपर्छ भन्ने त हाम्रो होइन नि त भन्ने थाहा छ होइन। त यसको लागि नियमन गर्नुपर्छ स्वतन्त्रलाई चाहिँ स्वतन्त्रतालाई चाहिँ एउटा सदुपयोग गर्नुपर्छ भन्नको लागि त हामी पत्रकारहरू चाहिँ सधैँ सचेत छौँ। त्यसको लागि सरकारले चाहिँ यो स्वतन्त्रतालाई चाहिँ मन परि गरे भनेर चाहिँ जुन लगाम लगाउने जुन किसिमको चाहिँ पत्रकारलाई चाहिँ एउटा स्वतन्त्र समाचारको संचारको हकलाई प्रतिबन्ध लगाउने जुन मनसाय राखेको छ त्यो चाहिँ गलत भन्ने हो।
विविध समस्या समाधान गर्न महासङ्घले के कस्तो पहल गर्दैछ?
पत्रकार महासङ्घले त अब आन्दोलन कार्यक्रम घोषणा गरेको छ होइन, राजनीतिमा ज्ञापन पत्र दिइसक्यो, पार्टीको अध्यक्षहरूलाई सभामा समेत हामीले चाहिँ दिइसक्यौँ होइन, यो विधेयक फिर्ता गर्नुपर्छ भनेर होइन। त्यसै गरेर सम्पादकहरूसँग अनि पत्रकार महासङ्घ पूर्व पदाधिकारीहरूसँग विज्ञहरूसँग हामीले विचार विमर्श गरिरहेका छौँ। आज पनि कुरा गर्नु पनि हामीले देशव्यापी रूपमा पत्रकारहरूले चाहिँ आफ्नो कालोपट्टि बाँधेर विधेयकमा भएका प्रावधानलाई सच्याउनुपर्छ भन्ने हामीले गर्यौँ। र त्यहाँसम्म पनि सरकारले चाहिँ कुनै किसिमको चाहिँ यसमा रेस्पोन्स गर्दैन, सरकारले चाहिँ विधेयक फिर्ता लिने बारेमा चाहिँ कुनै प्रतिक्रिया दिँदैन भने चाहिँ पत्रकार महासङ्घले फेरि कडा आन्दोलन गर्नु चाहिँ बाध्य हुनेछ होइन। यसको लागि फेरि पत्रकार महासङ्घ चाहिँ अर्को आन्दोलन कार्य गर्छ।
उहाँ हुनुहुन्थ्यो नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल भेरी खबरसँग कुरा गर्दै।
हामीसँग छिमेक सेरोफेरोसँगै अन्य खबरहरू बाँकी नै छन्, अहिलेलाई भने यो विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन सुन्ने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले प्रस्तुत गर्यौं कर्णाली सरकारले बाढी पीडितलाई अबको एक हप्ताभित्र पहिलो चरणको राहत वितरण गर्ने, 514 घर परिवारले राहत पाउने, सरकारवालासँग छलफल गरेर मात्र मीडिया काउन्सिल विधेयक ल्याउन पत्रकार महासङ्घको माग, सुर्खेतमा पनि पत्रकारहरू आन्दोलनमा उत्रे लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। नेपालगञ्जका उद्योगी व्यवसायीले नियमित रूपमा विद्युत दिन माग गरेका छन्। उद्योग वाणिज्य संघले नेपालगञ्जमा विद्युत आपूर्ति नियमित गर्न माग गर्दै नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रलाई ज्ञापन पत्र बुझाएको छ। नेपालमै बढी गर्मी हुने भनिएको नेपालगञ्जमा गर्मीमा विद्युत आपूर्तिमा अनियमितता हुँदा जनजीवन कष्ट भएको छ। संघका अध्यक्ष नन्दालाल वैश्यले विद्युत सेवा अवरुद्ध हुँदा उद्योग धन्दाको सञ्चालन अस्तव्यस्त हुनुका साथै जनजीवन कष्टकर बनेको बताउनुभयो। जेठ महिनामा मुस्लिम समुदायको महान चाड रमजान ईद पनि भएकाले नेपालगञ्ज मुख्य प्रसारण लाइनबाट कम्तीमा 15 मेगावाट विद्युत नियमित रूपमा दिन माग गरिएको बताउनुभयो। पटक पटकको मागपछि पोहोर विद्युत उपलब्ध भए तापनि यस वर्ष फेरि कटौती गरिएको भन्दै 15 मेगावाटबाट विद्युत नियमित रूपमा दिन माग गरिएको उहाँको भनाइ छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कङ्ग्रेसका युवा नेता गगन थापाले सरकारको कार्य सम्पादन कमजोर हुँदा जनता र प्रेसप्रति अनुदार हुँदै गएको बताउनु भएको छ। पार्टीले सुरु गरेको राष्ट्रिय जागरण अभियानका लागि जाजरकोट पुग्नुभएका पूर्व मन्त्री समेत रहनुभएका थापाले स्थिर सरकारले एक वर्षमा विकासको यात्रामा कार्य सम्पादन गर्न नसकेकोले पूरै असफल भएको ठोकुवा गर्नुभयो। सरकारले प्रेस स्वतन्त्रतालाई कानुनै बनाएर मास्न खोजेको नेता थापाको भनाइ छ। सरकारले यस वर्षको नीति तथा कार्यक्रममा बजेटको प्रारम्भिक सिद्धान्त प्रस्तुत गर्दा रवैया देखाएको थापाले आरोप समेत लगाउनुभयो। यसैबीच नेता थापाले आज नेपाली कङ्ग्रेसको पार्टी कार्यालय सुर्खेतको वीरेन्द्रनगरमा नेता तथा कार्यकर्तासँग भेटघाट कार्यक्रम कार्यक्रम रहेको नेपाली कङ्ग्रेस सुर्खेतले जनाएको छ।
बाँकीमा चालु आर्थिक वर्षको 9 महिनामा जग्गाको रजिस्ट्रेसन बापत झण्डै 19,43,00,000 रुपियाँ स्थानीय तहको खातामा जम्मा भएको छ। भूमि सुधार तथा मालपुत कार्यालय बाँकीमा हुने जग्गाको रजिस्ट्रेसन बापतको 60% राजस्व स्थानीय तहको खातामा जम्मा हुने गरेको छ। राजस्व बाँडफाँड गर्दा कारोबार भएको स्थानीय तहलाई आधार मानिने हुँदा सहरी क्षेत्र भएका स्थानीय तहको राजस्व बढी र ग्रामीण क्षेत्र भएका स्थानीय तहको कम रहेको छ। भूमि सुधार तथा मालपुत कार्यालय बाँकेका प्रमुख प्रेम बहादुरले सबैभन्दा बढी नेपालगञ्ज उपमहानगरपालिकाको खातामा 10,32,00,000 रुपियाँ जम्मा भएको बताउनुभयो। यसैगरी सबैभन्दा कम नरेनापुर गाउँपालिकाले 11,25,000 रुपियाँ मात्र प्राप्त गरेको छ। कोहलपुर नगरपालिकाले 5,12,00,000, जानकी गाउँपालिकाले 1,43,00,000, खजुरा गाउँपालिकाले 1,07,00,000, बैजनाथ गाउँपालिकाले 86,16,000 रुपियाँ पाएका छन्। त्यसै गरी राप्ती सोनारी गाउँपालिकाले 28,53,000, हजार, डुडुवा गाउँपालिकाले 23,37,000 रुपियाँ आमदानी गरेका छन्। जग्गा रजिस्ट्रेसनको 40% रकम भने प्रदेश सञ्चित कोषमा जम्मा हुने गरेको छ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अनिराजवी क्रान्तिकारी बाँकेका अध्यक्ष तथा केन्द्रीय सदस्य मदन चन्दलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँमा भएको संयुक्त विद्यार्थीको कार्यक्रम स्थलबाट चन्दलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। चन्दलाई महानगरीय प्रहरी परिषद काठमाडौँमा राखिएको छ। प्रहरीले विप्लव निकट नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिँदै आएको छ।
नेपालगञ्ज उपमहानगरपालिका 17 थुकैलाबाट एकै दिन 57 खसी बोका बरामद गरिएको छ। नेपाल प्रहरी र भन्सार कार्यालय नेपालगञ्जको संयुक्त टोलीले थुकैला भन्ने ठाउँबाट खसी बोका सहित 3 पक्राउ गरेको बाँकेका एसपी अरूण पौड्यालले बताउनुभयो। पशु क्वारेन्टाइन नगरी भारतबाट नेपालगञ्ज भित्राइएका खसी बोका सहित 3 पक्राउ गरिएको प्रहरीले जनाएको छ।
डडेलधुराको भागेश्वर गाउँपालिकाले जिल्लामै पहिलो पटक स्मार्ट कार्ड प्रयोग गरी मेसिनबाट सेनेटरी प्याड निकाल्ने मेसिन सञ्चालनमा ल्याएको छ। गाउँपालिकाको 4 बगर टोलमा रहेको सरस्वती माध्यमिक विद्यालयमा प्याड मेसिन सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष कौशिला भट्टले बताउनुभयो। छात्राहरूलाई चाहिएको बेला भिन्नै मेसिनमा स्मार्ट कार्ड छिराएर प्याड निकाल्न सक्ने उहाँले बताउनुभयो। विद्यालयमा अहिले 110 स्मार्ट कार्ड वितरण गरिएको भन्दै सेनेटरी प्याड मेसिन किशोरीहरूलाई सुरक्षित महसुस भएको उहाँको भनाइ छ।
पश्चिम तराईको प्रमुख आर्थिक केन्द्रको रूपमा विकसित हुँदै गएको नेपालगञ्जमा अटोमोबाइल प्रयोगकर्ताको संख्या बढ्दै गएको छ। समय र प्रविधिको विकाससँगै केही दशक अघिसम्म सहरका उच्च घरानियाहरू र सरकारी अधिकारीहरूको मात्र पहुँचमा रहेको जीप कार भ्यान लगायतका निजी सवारी साधन अहिले मध्यम वर्गका सामान्य नागरिकले समेत प्रयोग गर्न थालेका छन्। आय स्रोतमा वृद्धि भएसँगै व्यस्त जीवनशैली, सार्वजनिक यातायात भरपर्दो नहुनु, प्रतिष्ठाको रूपमा नहेरिनु, सहज रूपमा ऋण लगानी हुने लगायतका कारणले निजी सवारी साधनप्रति त्यहाँका मध्यवर्गका परिवारको आकर्षण बढ्दै गएको हो। जिल्लाका 2 ठुला सहर नेपालगञ्ज र कोहलपुरमा नयाँ नयाँ डिलर खुल्ने क्रम बढ्दै गएको छ।
हामीसँग खेल खबरसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिनजेल हामीले छिमेक शरीफहरूसँगै अन्य खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। दार्चुलाको सदरमुकाम खलङ्गामा विद्युतको राष्ट्रिय प्रसारण लाइन पुगेको छ। नेपाल विद्युत प्राधिकरणले बलाचा खलङ्गा 33 केबी प्रसारण लाइनको निर्माण सम्पन्न गरी लाइन सञ्चालनमा ल्याएको हो। राष्ट्रिय प्रसारण लाइन जोडिएसँगै खलङ्गामा अब नेपालकै विद्युतको प्रयोग हुने भएको छ। यसअघि भारतको उत्तराखण्डबाट विद्युत आयात गरी आपूर्ति गरिएको थियो।
रुकुम पूर्वको भूमि र रोल्पाको थवाङ गाउँमा सम्म अटोरिक्सा सञ्चालनमा ल्याइएको छ। रुकुम पूर्वको भूमि गाउँपालिका 6 मातहत हुँदै थवाङसम्म अटोरिक्सा सञ्चालनमा आएको हो। शहीद मार्ग अन्तर्गत लामोदुरीमा ठुला बसहरू सञ्चालन भए पनि स्थानीय स्तरमा आवत जावतमा सहजता ल्याउनका लागि अटोरिक्सा सञ्चालनमा ल्याइएको हो।
भेरी खबरमा अब लागौँ एउटा विदेशको खबरतर्फ। भारतले जासुसी र गैरकानुनी रूपमा भारत बसेको आरोपमा पक्राउ परेका मध्ये 19 पाकिस्तानीलाई कैदमुक्त गरेको छ। उनीहरू अटवारी वागा सीमा हुँदै स्वदेश फर्किएका छन्। भारतीय जेलबाट मुक्त भएका विकास अहमदले 2009 आफूलाई भारतीय प्रविशज्ञ नभएको आरोपमा पक्राउ गरेको बताउनुभयो। उहाँले भिसा नभएका कारण 10 भारतीय जेलमा राखिएको गुनासो पनि गर्नुभएको छ। भारतीय जेलमा 13 बन्दी रहेका माजिद मुस्ताफले भारत र पाकिस्तान जेलमा रहेका सर्वसाधारणलाई छोड्न स्वागत योग्य कदम भएको बताउनुभयो। पछिल्ला दिनहरूमा दुवै मुलुकको एक अर्का देशको थुनामा रहेका मानिस नागरिकलाई छाड्ने क्रम बढाएका छन्। पाकिस्तानले गत अप्रिल 30 60 भारतीयलाई पाकिस्तानी जेलबाट मुक्त गरेको थियो।
भेरी खबरमा अब लागौँ केही खेल खबरतर्फ। सुर्खेतमा AZ21 गतेदेखि क्विक कप अन्तर्गत विद्यालय स्तरीय छात्र छात्रा तथा फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ। अखिल नेपाल फुटबल सङ्घ एन्फा र चौधरी ग्रुपबीच गत वैशाख 17 भएको सम्झौता अनुसार देशभर हुने प्रतियोगिताको पहिलो चरण सुर्खेतमा भने 21 सुरु हुने भएको छ। प्रतियोगितामा जिल्लाभरबाट सामुदायिक तथा निजी विद्यालयले सहभागिता जनाउन सक्ने महासङ्घका महासचिव गणेश कुमार कार्कीले जानकारी दिनुभयो। जिल्ला स्तरीय प्रतियोगिताको विजेता टोलीले दोस्रो चरणमा हुने प्रदेश स्तरको प्रतियोगितामा जिल्लाको प्रतिनिधित्व गर्नेछन्। प्रदेश स्तरको प्रतियोगिता भने साउन 19 गतेदेखि 32 गतेसम्म हुने तय भएको महासचिव कार्कीले बताउनुभयो। प्रदेश स्तरको प्रतियोगिता विजेता टोलीले भने असोज 1 गतेदेखि 11 गतेसम्म हुने राष्ट्रिय स्तरको विद्यालय स्तरीय प्रतियोगितामा जिल्ला र प्रदेशको प्रतिनिधित्व गर्दै सहभागी हुने अवसर पाउनेछन्। प्रतियोगिता सञ्चालनका लागि नियावली भने एन्फाले उपलब्ध गराउनका साथ सहभागी हुने विद्यालयलाई उपलब्ध गराइने महासचिव कार्कीले बताउनु भयो।
जिल्ला स्तरीय दोस्रो उपराष्ट्रपति चिल्ड्रेन्स गेम सुरु भएको छ। प्रतियोगितामा एथलेटिक्स, कराते, तेक्वान्डो, उसु, कबड्डी, टिटी लगायत 6 विधामा खेलहरू निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूबीच प्रतिस्पर्धा हुने जनाइएको छ। कक्षा 6, 7 र 8 अध्ययनरत 14 वर्ष उमेर ननागेका विद्यार्थी छात्र छात्रा खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ। जिल्ला स्तरीय प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरू प्रदेश स्तरमा उपराष्ट्रपति चिल्ड्रेन्स गेम्समा सहभागी हुन पाउनेछन्। विद्यार्थीहरूमा हुने प्रत्येक खेल प्रतिभालाई प्रस्फुटन गरी क्षमता विकासमा जोड दिनका लागि प्रतियोगिता आयोजना गरिएको जनाएको छ। देशका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन र यस प्रतियोगिताको सडुङ्गा साबित हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरीले जानकारी दिनुभयो।
र विश्वमै पहिलोपल्ट एसिया कप 2020 ह्विलचेयर क्रिकेट सुरु भएको छ। नेपाल ह्विलचेयर क्रिकेट सङ्घको आयोजनामा भएको प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश र पाकिस्तानका राष्ट्रिय टिमले सहभागिता जनाएका छन्। कृतिपुर स्थित त्रिवी क्रिकेट मैदानमा भएको पहिलो खेलमा सुरु एसिया कप ह्विलचेयर 2020 क्रिकेटको उद्घाटन खेलमा नेपाल भारतसँग 6 विकेटले पराजित भएको छ। कृतिपुर स्थित टियु मैदानमा नेपालले दिएको 141 रनको लक्ष्य भारतले 15 ओभर 1 बलमा मात्रै 4 विकेट गुमाएर पूरा गरेको हो। जेठ 4 गते चल्ने प्रतियोगितामा लिग चरणका शीर्ष 2 टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। क्रिकेटको अन्तर्राष्ट्रिय नियमअनुसार खेलाइने भए पनि बााउन्ड्री 50 मिटर र पिच 18 यार्डको हुने आयोजकले जनाएको छ।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
कर्णाली सरकारले बाढी पीडितलाई अबको 1 हप्ताभित्र पहिलो चरणको राहत वितरण गर्ने, 514 घर परिवारले राहत पाउने,
सरकारवालासँग छलफल गरेर मात्र मिडिया काउन्सिल विधेयक ल्याउन पत्रकार महासङ्घको माग, सुर्खेतमा पनि पत्रकारले आन्दोलन थाले,
डोल्पाका यार्सा पाटनमा यार्सा गुम्बाको अवैध चोरी निकासी रोक्नका लागि सुरक्षाकर्मी र स्थानीय युवाको सामूहिक गस्ती सुरु,
र सुर्खेतको वीरेन्द्रनगरमा जिल्ला स्तरीय उपराष्ट्रपति चिल्ड्रेन्स गेम सुरु, आउँदो 21 गतेबाट अन्तर विद्यालय स्तरीय छात्र छात्रा फुटबल हुने। हवस् त तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट नवराज रेग्मी र मधुबन विशी बिदा हुन्छौँ। नमस्ते।